नमस्कार। रेडियो थाहा संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाहा संचार .com र थाहा संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा आजबाट हामी साहित्यकार शारदा शर्माको उपन्यास ताप प्रस्तुत गर्दैछौँ। निबन्ध लेखन मार्फत ख्याति कमाउनु भएकी शर्माको यो पहिलो उपन्यास हो। उपन्यास ताप पद्मश्री साहित्य सम्मानबाट पुरस्कृत पनि भएको छ। 69 सालमा प्रकाशित यो उपन्यासपछि शर्माको अर्को उपन्यास कम्प यही वर्ष मात्र सार्वजनिक भएको छ। उपन्यास ताप, यो उपन्यास हामीले भोगेको समयको प्रतिबिम्ब हो। सुजाता नामक केन्द्र पात्रको वरपर घुम्ने उपन्यासका कैयौं आयामहरू त्यस्ता छन् जहाँ कहीँ न कहीँ हामी आफ्नै भोगाईको आवर्तन भेट्छौं। उपन्यासको आरम्भ सुजातालाई काठमाडौँ स्थित नागार्जुन गुम्बाको मूल गुरुआमाको प्रतिष्ठा प्राप्त हुँदै गरेको समारोहबाट सुरु हुन्छ र बिस्तारै उसको विगततर्फ फर्किन्छ, जहाँ तपाईँको साक्षात्कार कैयन पात्र र विषयसँग हुनेछ। उपन्यासकार शर्मा पुस्तकको प्राकथनमा भन्नुहुन्छ, यो उपन्यासमा यथार्थ र कल्पना कहाँ मिसिन्छन्, कहाँ विलय हुन्छन्, कहाँबाट टाउको ठड्याउँछन्, पाठकलाई केही अन्योल हुन सक्छ, तर संसारको यथार्थ अन्योल नै त हो। यो उपन्यासमा बौद्ध दर्शनसँग सम्बन्धित पदावलीहरूको प्रशस्त प्रयोग गरिएको छ, तर यसले श्रोताहरूलाई झिँझो लगाउनुको सट्टा बौद्ध दर्शनका कतिपय कुरा बुझ्न मद्दतै गर्नेछ भन्ने हाम्रो विश्वास छ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तापको पहिलो भाग। उज्यालो हुन अझै केही समय बाँकी छ। ओछ्यानले टोक्छ सुजातालाई, उठेर बाहिर कौशीमा निस्कन्छे। अन्धकारको पातलो जालीले सम्पूर्ण दिशा ढाकिएका छन्। पूर्व दिशाको आकाशको रङमा भने हल्का पहेँलोपन अनुभव हुन्छ, उषाका केही रक्तिम रेखा भर्खर फुट्न खोजे जस्तो। वार पारै तुवालोको बाक्लो तह मुन्तिर पूर्वमा रहेको काठमाडौँ उपत्यकाको कतै अत्तो पत्तो देखिन्न। वैशाख पूर्णिमाको बिहान हो आज। यसै दिनमा त हो सिद्धार्थ गौतमले दुःखले भरिएको यस संसारमा प्रवेश गर्नुभएको। जीवनदेखि वैराग्य उत्पन्न भएपछि गृहत्याग गर्नुभयो, ज्ञान प्राप्त गरेर अर्हत हुनुभयो। महापरिनिर्माण प्राप्त भएको हो उहाँलाई आजैको दिनमा। कति पवित्र दिन हो यो बुद्ध मार्गीहरूका लागि। मन भरिन्छ सुजाताको, प्रेमको अतिरेकमा आँखा स्वतः बन्द हुन्छन्। दुवै हात जोड्छे ऊ र न्यौरी परेर भन्छे, भगवान मेरो कोटि प्रणाम छ। उसलाई यस गुम्बाको मूल गुरुको प्रतिष्ठा दिन टुल्कु छोडे रिम्पोछे बौद्धबाट आउँदै हुनुहुन्छ आजैका दिन। ऊ कति भाग्यमानी छे। अनि सुलक्षणा भन्दै हुनुहुन्थ्यो, यस्तो घटना उहाँले आफ्नो आनी जीवनमै थाहा पाएको पहिलो पटक हो। आज गुम्बामा ठूलो पूजा पनि हुँदैछ। मेरी बुद्ध छोरी भन्दै स्नेहले 50 पटक अंगालो हालेर मुहाई खानुभयो होला। केही दिनदेखि सुलक्षणा अनिको खुसी हेरिसक्नु नै छैन। त्यसो त सुजाता आफैलाई पनि सपना जस्तै लाग्दैछ। आज ऊ यस गुम्बाकी प्रथम बिछुणी मूल गुरुमा बन्दैछे। यो जिम्मेवारी निर्वाह गर्न ऊ कति योग्य छ कुन्नी उसैलाई थाहा छैन। अमेरिकी विश्वविद्यालयमा दर्शनशास्त्र पढ्दा उसले बुद्ध दर्शनलाई नास्तिकतामा आधारित निष्क्रिय दर्शन भनेरै बुझेकी हो। यही आएर पढ्दै सिक्दै गएपछि थाहा पाई कति गलत रहेछ त्यो मत। उसले भिक्षुणी दीक्षा ग्रहण गरेको पनि 10 वर्ष भएछ आजैको दिनमा। यस अवधिमा उसले पाली र संस्कृत भाषा सिकेर बुद्ध वचन त्रिपिटक अन्तर्गतका सुत्तपिटक, विनय पिटक र अविधम्म पिटकका प्राय सबै मूल ग्रन्थहरू पढी, बडो मनोयोगले पढी। बुद्ध घोष, नागार्जुन लगायत बुद्ध धर्मका विद्वानहरूका महत्वपूर्ण ग्रन्थहरू पनि पढी। तिब्बत भाषा र गुम्बा परम्परा पनि सिक्दैछे। तर गुरुका रूपमा जुन जिम्मेवारी उसलाई दिइँदैछ त्यसका निम्ति यति ज्ञान पर्याप्त छ के? बिहान उसको केश मुन्डन गरियो। गुरुले मन्त्रद्वारा अभिषिक्त गरेर पठाउनु भएको महावस्त्र आनी सुलक्षणा आफैले लगाइदिनु भयो। पोसाक लगाउँदै गर्दा ऊ भगवान बुद्धले मज्जिम निकायको चुलास्पपुर सुत्तमा भनेको वचनको सम्झना गर्छे। कसैले सङ्घाटी धारण गर्दैमा उसलाई भिक्षु भन्न मिल्दैन, रुखमुनि आसन गर्दैमा पनि उसलाई भिक्षु भन्न मिल्दैन। जुनसुकै कुलमा जन्मेको भए पनि उसले चित्त विमुक्ति र प्रज्ञा विमुक्तिलाई यसै जन्ममा पहिचान गरी साक्षात्कार गर्यो भने मात्र ऊ हुन्छ। सुजाता सोच्छे, ज्ञान हुनु र साक्षात्कार हुनु बेग्लै कुरा हो। ऊ अझै यात्रामै छे। सुलक्षणा लगायत अरू आनीहरूबाट घेरिएर ऊ गुम्बाको उपासना कक्ष लाखाङतिर लाग्छे। अतिथिहरू आउने क्रम जारी थियो। आज गुम्बामा उसका लागि विशेष आसन बनाइएको रहेछ। तिब्बती भाषामा ठी भनिरहेथे आनीहरू। सम्भवतः अबदेखि उसको स्थान त्यही हुनेछ। छेउमै उसको भन्दा उच्च आसन थियो अर्को, छोडिन रिम्पोछेको हुँदो हो। रिम्पोछे प्रवेश गर्दा एकछिन हलचल जस्तो भयो। साधकहरू उठे, गुरुलाई लिन सुजाता पनि ढोकासम्म गई। उसको निहुरेको शिरमा उहाँले हात राखिदिनु भयो। रिम्पोछे आसनमा बसेपछि सुजाता पनि बसी। पूजाको प्रक्रिया सुरु भयो, मंगलाचरण सुरु भयो, आनीहरूले पाठ सुरु गरे। मन्त्रोच्चारण र धार्मिक बाजाका ध्वनिले गुन्जिएको छ यतिखेर गुम्बाको उपासना कक्ष। अगरबत्तीको सुगन्धले आनन्दमय लागिरहेछ, तर उसको ध्यान आज त्यहाँ छैन। सोचिरहेकी छे यो क्षीणाश्रवी अरहन्ततातिरको यात्रा हो, तर के उसका राग क्षीण भएका छन्? उसको चित्त क्लेश मुक्त हुन सकेको छ? ऊ फेरि आफ्नो मनतिर फर्किन्छे। उसको मुमाको प्रष्ट अनुहार देखिन्छ। सेनाको बन्दी शिविरमा उसलाई चरम यातना दिने सिपाहीहरू पनि देखिए, तर आश्चर्य, कुनै प्रतिक्रिया जन्मेन, कुनै तरङ्ग उठेन उसको मनमा। कसैको पनि सम्झनाले मन दुखेन यतिखेर उसको, न खुसी नै उत्पन्न भयो। ती सबै घटनाहरू नहुँदा हुन त सायद ऊ यहाँ आइपुग्ने पनि थिएन। उसको वैराग्य यात्राका सहायक थिए ती सबै। कसैसँग गुनासो थिएन, त्यसैले उसले मनमा नै भने, तपाईँहरू सबैलाई मेरो धन्यवाद छ। यो र यस्ता भावना बीच पनि आँखाबाट आँसु तुरुक्क खस्यो सुजाताको। सन्तुष्टिको भाव सायद अझै कतै बाँकी नै थियो। पूजा सकिएपछि रिम्पोछेले तिब्बती भाषामा मन्त्रपाठ गर्नुभयो। उसले अर्पण गरेको खादा गुरुले उसैलाई लगाइदिनु भयो। आनीहरूले ल्याएको पवित्र जलको करुवामा मुजुरको प्वाख चोपलेर शिरमा सेचन गर्नुभयो। पहेँलो रेशमले मोडिएको शिरपोष उसको शिरमा राखिदिँदा कोठा कर्तल ध्वनिले गुन्जियो। अब तिमी र म बीच कुनै फरक छैन सुजाता। बुद्ध भगवान र लामा गुरुहरूको यो पवित्र गुम्बामा भिक्षुसङ्घका प्रतिनिधि, गुम्बाका विदुषी आनीहरू र अतिथिगणलाई साक्षी राखेर बुद्ध धर्मको गुरु शिष्य परम्परा अनुसार अनुभव र योग्यताको आधारमा आज यो गुम्बाकी प्रमुख गुरुको रूपमा तिमीलाई स्थापित गर्छु। गुरु त्यसपछि सभातिर फर्किनु भयो। गुम्बाको सम्पर्कमा आउँदा सुजातालाई तिब्बती भाषा र तिब्बती बुद्ध परम्पराको ज्ञान थिएन, तर बुद्ध धर्मप्रति तीव्र समर्पण थियो। ज्ञान आर्जन गर्न उनलाई सजिलो र छिटो हुने बुझेर उनको प्रशिक्षण हामीले थेरवादी बुद्ध परम्पराका शिक्षकहरूद्वारा गरायौँ। असाधारण प्रज्ञाको कारण उनले थोरै समयमा ठूलो प्रगति गरिन्। यो गुम्बाको नेतृत्व गर्न यतिखेर उनी श्रेष्ठ पात्र हुन्। नारी बौद्ध साधक मध्ये त उनी दुर्लभ नै हुन्। गुरु निरन्तर बोल्दै जानुभयो। प्रचलनमा रहेका समयबद्ध प्रक्रिया भन्दा गुरु बन्ने भिक्षु प्रज्ञाको कुन तहमा छ भन्ने कुरा बढी महत्वपूर्ण हो। बुद्ध शासनको सुरुमा प्रव्रज्या दीक्षा र उपसम्पदा दीक्षा तथागतले एकैपल्ट प्रदान गर्नुभएको थियो। बुद्ध परम्परा गतिशील वैज्ञानिक परम्परा हो, आवश्यकता अनुसार यसमा फेरबदल हुन्छ। सानो उमेरकी भए पनि मेरी भिक्षुणी शिष्यमा गुरुपद धारण गर्न आवश्यक प्रज्ञा प्रचुर छ र उनका हातमा बौद्ध संघ सुरक्षित छ भन्ने कुरामा म विश्वस्त छु। वैदिक सनातन धर्मीका आदि गुरु शंकराचार्य आफ्नो लौकिक कर्तव्य सम्पन्न गरेर देह मुक्त हुँदा उहाँको उमेर पनि 32 वर्षको मात्रै थियो। निकै शान्त थियो सभा। सबैको दृष्टि छोडेन रिम्पोछेमाथि केन्द्रित थिए। खेनमो अर्थात् यो गुम्बा प्रमुख बनाउन अवतारी गुरुहरूलाई प्राथमिकता दिने परम्परामा हस्तक्षेप भयो भन्ने कुरा पनि उठेका हुन्। तर मलाई त्यस्तो लाग्दैन। हामी सबै कुनै न कुनै पृष्ठभूमिका अवतार भएरै यो जन्ममा छौँ। बुद्ध परम्पराको बलियो संस्कार नभई सुजाता यहाँ आइपुग्न सम्भव थिएन। यता सुजातालाई भने गुरु वचन स्वच्छ निर्झरबाट अखण्ड खसिरहेको जल ध्वनि झैँ लागिरहेथ्यो। मैले सुजातालाई भिक्षुणी दीक्षा दिँदा उनको नाम परिवर्तन गरिन। बुद्धलाई खीर खुवाएर धन्य बनेकी नारी सुजाताको नाम यही रूपमा महिमामय छ। महायानी गुम्बामा प्रव्रज्या लिएपछि तिब्बती नाम लिनै पर्ने परम्पराको अन्त्य श्रद्धेय वाङचुक रिम्पोछेले नै गर्नुभएको थियो। उहाँले सुलक्षणा आनीको नाम परिवर्तन गर्नु भएन। बुद्धको जन्मभूमिमा यहीका प्राचीन परम्परालाई स्वीकार गर्नुमा कुनै दोष छैन। मूल कुरा बुद्ध धर्मप्रतिको प्रेम हो, अरू सबै गौण हो। बुद्ध धर्म दर्शनमा सुजाताले आर्जन गरेको असाधारण प्रगल्भताको आधारमा आज तिब्बती बुद्ध परम्पराकी महास्तबिरा खेनमो छेनमोको संज्ञाले पनि म उनलाई विभूषित गर्दछु। सुजाताले गुरुलाई चकित भएर हेरी। उसलाई थाहा छ 20 वर्ष गुम्बाको जीवन नबिताइकन कसैलाई महास्थवीरको पद प्राप्त हुँदैन। उठी बुद्ध परम्परा अनुसार गुरुलाई 3 पटकसम्म ढोगी अनि आफ्नो स्थानमा गएर बसी। खेलाङ छाङ मलाटासिडेले अर्थात् सबैको कल्याण होस् भन्ने रिम्पोछेका आशीर्वचन धम्म भवनका भित्तामा ठोकिएर प्रतिध्वनित भए। एकजना भिक्षु बत्तीर बाहिरिँदै गरेको देखि सुजाताले उसले पछाडिबाटै चिनी। उनी त खेनपो सुदर्शन थिए। बोल्ने पालो अब सुजाताको थियो। सबै प्रतीक्षामा थिए। सबैलाई यथायोग्य सम्बोधनपछि सुजाताले भने, बुद्धकालीन भिक्षु आनन्दप्रति म आज पहिलो श्रद्धा प्रकट गर्दछु। उनै थिए जसले नारी जातिलाई प्रव्रज्ञा दिन तथागतलाई उत्प्रेरित गरे। माता प्रजापति गौतमीलाई प्रणाम गर्छु जसको संकल्प नभएको भए नारी जातिको निम्ति मोक्षको यो मार्ग सम्भवत बन्द नै रहने थियो। अर्हत्वको यात्रामा लागिसकेपछि भिक्षु र भिक्षुणीको भेद मेटिन्छ। त्यस अवस्थामा ज्ञान सबभन्दा महत्वपूर्ण हुन्छ। उपदेशक हुन लिङ्ग र उमेर निर्णायक होइन। ज्ञान आर्जनमा समय महत्वपूर्ण छ, तर कालक्षेपण मात्र पनि त्यसको हेतु होइन। गुरुदेवले आफ्नो कर्मले बौद्ध दर्शनको मर्मलाई पुनः परिभाषित गर्नुभएको छ। आज म उहाँप्रति श्रद्धाले झुकेकी छु र म वचन दिन्छु, गुरु टुल्कु छोडेन रिम्पोछेले ममाथि गर्नुभएको विश्वासको म मान राख्नेछु। सुजाताले बोलिरहँदा कोठामा सन्नाटा खसे झैं भएको थियो। भगवान बुद्धले 8 शर्तमा माता प्रजापति गौतमी लगायतका महिलालाई प्रव्रज्ञा दिन स्वीकार गर्नुभएको थियो। तीमध्ये एउटा शर्त थियो, आजदेखि भिक्षुणीका तर्फबाट भिक्षुतिर बग्ने वचनहरू बन्द हुनेछन्। केवल भिक्षुका तर्फबाट भिक्षुणीका तर्फ मात्रै वचन प्रवाह हुनेछन्। मेरो वचन आज यहाँ उपस्थित गुरुजन लगायत भिक्षुहरूले पनि श्रवण गरिरहेछन् भन्ने अनुभवले तथागत प्रति मेरो प्रेम अझ बढेको छ। म उहाँले सुरु गर्नुभएको ब्रह्मचार्य धर्मलाई चिर स्थायी बनाउने मार्गमा अविचल भएर लाग्ने प्रतिज्ञा गर्दछु। भिक्षुणीको निम्ति विनय पिटकमा उल्लेखित शीलको मर्म अनुरूप म सधैँ चल्नेछु। भवतु सब मङ्गलम। मेरो सबैलाई प्रणाम छ। महास्थवीरा सुजाताले त्यसपछि आँखा चिम्लिन् र ध्यानमा प्रवेश गरिन्। समय स्थान सबै विलुप्त भएको थियो, न त शरीरको बोध नै थियो। उनी आकाशमा निर्बन्ध उडिरहेकी थिइन्। आँखा खोल्दा देखिन् टुल्कु छोडेन आफ्नो आसनमा ध्यानस्थ नै हुनुहुन्छ। ढोका बाहिर हेरिन् साँझ छिप्पिसकेको छ। कोठाबाट सबै निस्किसकेका रहेछन्। घुमिरहेका मानी चक्रको प्रशान्त ध्वनि आइरहेको थियो गुम्बा बाहिरबाट। गुरु मूर्तिहरू सामु जुनकिरी झैं दिया बलिरहेका थिए। कोठाको एउटा कुनामा पर एउटा सेतो मूर्ति बसिरहेछ लाग्यो सुजातालाई। बिस्तारै आँखा मिचिन्। आधा भन्दा बढी सेती फुलेका केश, सेतो वस्त्र धारण गरेको त्यो रोबिलो मूर्ति भने बिस्तारै उठ्यो। त्यहीबाट उनलाई निकै झुकेर प्रणाम गर्यो र चुपचाप ढोकातिर कायो। सुजाताको दाहिने हात आशीर्वादको मुद्रामा उचालियो। सुजाताको मुखबाट बिस्तारै निस्कियो, चन्द्रिका महारानी, चन्द्रिका महारानी। उपन्यासलाई अब अगाडि बढाउँ सुजाताको पृष्ठभूमिबाट। सुजाता सुरुङ जस्तो सुनसान अध्ययारो ठाउँमा राक्षस जस्ता 4-5 मान्छे अट्टहास गर्दै जाइलागेपछि बेपत्ता भाग्दै गरेकी म भित्तामा ठोकिएर भुइँमा लडेकी थिएँ र भयभीत भएर चिच्याइरहेथेँ। जसँग भएर ब्युजदा थाहा पाएँ सपना रहेछ। कस्तो भयावह! मुटु जोड जोडले चलिरहेथ्यो। पसिनामा डुबेकी रहेछु। घाँटी सुकेको थियो। उठेर झ्यालको तख्तामा राखेको करुवा तानेर पानी खाएँ। धन्य तथागत, सपना मात्र थियो यो। अतिथि भवन बाहिर बालेको बत्तीले कोठामा मधुरो उज्यालो फालिरहेको थियो। कुनाको छ्यानमा सुतेकी आनी सुलक्षणाले फेरेको लामो लयबद्ध सास मसिनो घुराई झैं सुनिरहेको थिएँ। म चिच्याएकी भए सायद ती दयालु आनीको निन्द्रा खलबलिन्थ्यो होला। धन्न त्यसो भएन छ। मेरो शरीर भयले काँपिरहेको थियो। पसिना चिसिएर जिरिङ्ग भयो, मुटुसम्मै चिसो भयो र दाँत पनि कटकटिए। आँखा चिम्लन डर लागिरहेथ्यो। फेरि कतै त्यही सपना दोहोरियो भने आनीलाई उठाउने पो हो कि? सकेसम्म किन उठाउँ? दिनभरि उनी गुम्बामा यति धेरै काममा लागिरहेकी हुन्छिन्। बिचरा थकाइले चुर भएर सुतिरहेकी छिन्। यति बेला चुपचाप बसिरहन्छु। ममाथि झम्टिरहेका मान्छेका अनुहार आँखा अघिल्तिर तस्बिर झैं छाउन खोज्छन्। डरले भुतुक्कै हुन्छु। साँच्चै किन यो सपना म बारम्बार देखिरहन्छु? सबै अस्पष्ट भए पनि एउटा कुरा भने मेरो सम्झनामा छ, ती सबैको शरीरमा सिपाहीले लगाउने जस्तो टाटे पाङ्गे लुगा देखेकी थिए। सुजाता, तिमी डरायो फेरि? भित्तातिर फर्केर सुतेकी आनीको स्वर थियो यो। केही छक्क पने र धेरै आश्वस्त पनि भए। खुसीले आँखाबाट तुरुक्क आँसु चुहियो। मनमनै मैले सोधे पनि कसरी थाहा पाउनु भयो आनी तपाईँले? मुखबाट भने बोली फुटेन। आउनु त आऊ, ल यतै आएर मसँगै सुत। म चुपचाप उठेँ र आनीको ओछ्यानमा गएर घुस्रिएँ। आनीले मलाई छातीमा टाँस्नु भयो र कपाल सम्झ्याउनु भयो। मुमा सम्झे मैले, मुमा होइन महारानी मुमा। केटाकेटीमा जिजु मुमाले सिकाइ बक्सिन्थ्यो। अरूले भने मुमालाई चन्द्रिका महारानी भनेर सम्बोधन गर्थे। मुमाले यसरी माया गरेको मलाई सम्झना भने छैन। मैले नै सधैँ आफूलाई उहाँबाट अलग राखे। हामी बीच सधैँ एउटा नसुल्झने किसिमको दूरी रह्यो। थाहा छैन उहाँ यतिखेर कहाँ होइ बक्सिन्छ। सुजाता, तिमी बिरामी छेउ भनेर मात्र मैले तिमीलाई आफ्नो कोठामा सुत्न दिएको। तिमी त एउटै कोठामा सुत्दा पनि डराउँछौ। हानीहरू सबै एक्लै एक्लै सुत्छन् सुजाता। तथागतको शरणमा पुगेपछि के को डर, कसको डर भन त? म 24 वर्षकी भएँ यो पुसमा। 50-55 जतिको थियो होला अनि सुलक्षणाको उमेर, मेरो मुमाको जस्तै लाग्यो। गृहस्थी गरेको भए म जत्रै छोरी हुन्थे उहाँको पनि। भोलिपल्ट बिउजना अनि सुलक्षणा ओछ्यानमा हुनुहुन्नथ्यो। गुम्बाको उपासना कक्षभन्दा बाहिर राखेको ढ्याङ्ग्रो ठोकिराखेको थियो कसैले। छो गा भन्थे अनिहरू त्यसलाई। यता मेरो शरीर निकै थाकेको अनुभव भइरहेको थियो। आँखा खोलेरै निकै बेर सुतिरहे।
अनि कोठा कस्तो लाग्यो त सुजाता?
म गुम्बामा आएको पहिलो दिन थियो। त्यो गुम्बाको पाहुना कोठा भएर कौशीमा बसिरहेकी थिएँ। अनि सुलक्षणा मतर्फ मुस्कुराउँदै आउनुभयो र छेउको खाली मेचमा बस्नुभयो। आफै बसेर सफा गर्न लगाउनु भएको रहेछ कोठा, त्यसैले होला टकटकाउँदो थियो। दुईतिर भित्तामा जोडेका ससाना खाट, सफा ओढ्ने ओछ्याउने, बीचमा दुई तले टेबल। आनीसँगै आएका एकजना हँसिला ठिटाले प्लेटमा हालेर ल्याएको चियाको मग र एउटा कोकोनट बिस्कुट मेरो अघिल्तिर कौशीको पर्खालमाथि राखिदिए। तिमीलाई स्वागत छ सुजाता हाम्रो गुम्बामा। तातो चिया खाऊ नानी पहिले, ल। र तिमी मनले चाहे जति बस्न सक्छौ यहाँ। कुनै चिन्ता लिनु पर्दैन, केही चाहियो भने मलाई भन्नु है। आफूप्रति यस्तो चासोको स्वर जीवनमा धेरै भएको थियो नसुनेको क्यारे। अपनत्वको अनुभूतिले मन फुक्छ मान्छेको। मैले निश्चितताको अनुभव गरेँ। बिहान 5 बजेदेखि गुम्बामा महागुरुको नित्य पूजा र ध्यान सुरु हुन्छ सुजाता। करिब 1.5 घन्टासम्म चल्छ। त्यसपछि लगत्तै ब्रेकफास्ट, दिउँसो 11:30 बजे लन्च, 4 बजेदेखि गुम्बामा बेलुकाको नित्य पूजा र 7 बजे डिनर। चिया खान मन लागे किचनमा गएर आफै बनाएर खाए हुन्छ। आनीहरू चाहिँ ब्रेकफास्ट सामै किचनमा गर्छन्, अरू खाना चाहिँ आफ्नै निवासमा पकाउँछन् र गेस्टहरूको लागि तल किचनमै पाक्छ सबै थोक। तिमी समय समयमा त्यहाँ गएर खाए हुन्छ। आनी सुलक्षणाले यसरी गुम्बाको रुटिन बताइदिनु भयो। जति बेला पनि चिया बनाएर खान सकिने भनेर थाहा पाउँदा मलाई निकै खुसी लागेको थियो। म कुनै बखत चियाकी अम्मली नै थिएँ। बौद्धबाट मलाई यहाँ पुर्याउन आएकी बुढी आने भने हामी यहाँ आएपछि कता लागेछन् मैले थाहै पाइन। नाम रिन्छेन भन्थिन्, घर मुगु हो रे। त्यसो त हामी बाटोमा खासै बोलेनौ पनि। म सम्झन्छु सुरुका दिनहरूमा निकै डर लागेको थियो गेस्ट रुममा एक्लै सुत्दा। डर लाग्दा सपनाहरूले लखेट्थे। कति रात चिच्याउँदै ब्युझेको पनि थाहा छ मलाई। अनि म अनि सुलक्षणालाई डराउँदै भन्थे, अनि म तपाईँसँगै सुत्छु है, मलाई एक्लै सुत्न डर लाग्छ, म सक्दिनँ। नागार्जुनको डाँडामा करिब 150 वर्ष अघिदेखि अवस्थित पहिलो गुम्बाको मूल कौशीबाट पूर्वतर्फको काठमाडौँ उपत्यकालाई हेरिरहँदा यतिखेर मेरो मन हजार तरङ्गहरूले भरिएको छ। जीवनको यस प्रहरमा कुनै कुन तारतम्यले म यहाँ आइपुगेकी छु? यहाँ आइपुगेको हुन्नथे त कहाँ हुन्थे? म केही अनुमान पनि गर्न सक्दिनँ।
सुजाता, के गरिरहे तिमी?
आनी सुलक्षणा सानो अवतारी रिम्पोछेको कोठाबाट निस्केर मतर्फ आइरहनु भएको थियो। कौशीको पर्खालमा अडेस लाग्दै उहाँले भन्नुभयो,
तिमीलाई मन लाग्छ भने जाऊ न, तलैसम्म जाँदा हुन्छ। ऊ तलसम्म पुगेर आऊ, यो सबै गुम्बाकै हो। यी सबै घरहरू देखिरहेछौ नि, सबै आनीहरू नै बस्नुहुन्छ त्यहाँ, बुझ्यौ सुजाता?
म केही पनि नबोलिकन सुलक्षणालाई हेरिरहेँ।
भक्तपुरको गुबाजु परिवारकी गोरु अनुहारकी यी आनी आफ्नो उमेरभन्दा धेरै सानी लाग्नुहुन्छ, हँसिली हुनुहुन्छ, केही न केही बोलिरहनुपर्छ उहाँलाई। आनी, तपाईँ कसरी आनी बन्नुभयो? मेरो प्रश्नमा उत्साहित भएर उहाँले आफ्नो विगत कोट्याउन थाल्नुभयो। उहाँका दिवंगत बा तिब्बती परम्पराको यस गुम्बामा पहिलेदेखि नै संलग्न हुनुहुँदो रहेछ। बासँग बेला बेला पूजा आजामा आइरहने हुँदा उहाँलाई यहीँ बस्न मन लाग्यो अरे। बुद्ध पूर्णिमाका दिन पूजामा आएर कपाल खौरेर आनी लुगा लगाएर घर जाँदा आमा निकै रुनु भएको थियो अरे। त्यतिखेर उहाँ 20 वर्षकी हुनुहुन्थ्यो अरे। दिदीहरू जस्तै बिहे गर्न, गृहस्थी गर्न किन हो मनै लागेन मलाई। उनीहरूका त बच्चा पनि ठुला भइसक्यो अहिले। एकजना त डाक्टर छ, यहीँ दुईजना अमेरिका बस्छन्, घर पनि किनिसके दुबईले। अनि एकछिन टोलाइरहनु भयो, म उहाँलाई हेरी मात्र राखेँ अनि एकछिनपछि सोधेँ, अनि पश्चाताप छ तपाईँलाई? हो, केही छैन नानी, त्यस्तो आफ्नै निर्णय हो, अनिले हाँस्दै भन्नुभयो र मलाई सोध्नुभयो। अनि तिमी आनी भने भनेर तिम्रो आमा त रुनुहुन्न नि सुजाता, होइन? उहाँको प्रश्नले म झस्किएँ, मन भित्रसम्म दुखेर आयो। मैले त कहिले मेरो निर्णयले मुमालाई कस्तो अनुभव भयो होला भनेर विचार्ने गरिनँ, न उहाँले नै आफ्नो निर्णयले आफ्नो मुमालाई कस्तो प्रभाव पर्ला भनेर कहिले सोच्नु भयो। जिजु मुमालाई त मैले झन बढी घृणा गरेँ। मलाई सधैँ लाग्यो मेरो जीवनमा उहाँभन्दा ठुलो खलनायिका अर्को कोही पनि छैन। आमा र बाबुसँग साथै बस्ने मेरो प्राकृतिक अधिकार उहाँकै कारण खोसिएको हो। तर सही गलत जेसुकै भए पनि हामी 3 पुस्ता आमा छोरीले आफ्नो निर्णय आफैले गर्यौँ। एउटै छानामुनि बसेर पनि हामीले निकै टाढाको नाता बाँच्यौँ जिन्दगीभर। यतिखेर चाहिँ मैले आफैलाई सोधेँ, म आनी बने भने मेरी आमा रुलिन् के साँच्चै? उनीसँग रुनलाई आँसु नै बाँकी होला र मेरो निम्ति अब? गुम्बाका पुराना अवतारी गुरु वाङचोक रिम्पोछेले 15 वर्ष अघि देह त्याग गर्नु भएको रहेछ। अमेरिकामा बसिरहेका तिब्बती मूलका बाबुआमाबाट उहाँले पुनर्जन्म लिनुभएको कुरामा उनीहरू विश्वास गर्दा रहेछन्। दिवंगत वाङचोक गुरुका एउटा छोरा पनि छन् रे, आफै बुढा भइसकेका छन् रे उनी। यतिखेर भुटानको कुनै गुम्बामा गुरु छन् अरे। अमेरिकाबाट ल्याइएका वाङचुकका अवतार भनेर विश्वास गरिने बालक रिम्पोछेलाई गुम्बामा सबैले माया गरेर साना गुरु भन्थे। उनी जम्मा 11 वर्षका थिए। बौद्धका एकजना अवतारी लामा गुरु उनका शिक्षक थिए। काम विशेषले बौद्ध गएका उनी अझै आइपुगेका थिएनन्। ती लामा गुरुको कोठा भने हाम्रै छेउमा थियो। उनी साना गुरुलाई तिब्बती भाषा र त्यस भाषामा भएका बौद्ध उपासना पद्धति र बुद्ध दर्शन पढाउन खटिएका रहेछन्। तल गुम्बाको पूजामा चाहिँ साना रिम्पोछे आउनुहुन्न सुजाता, अहिले सिक्दै हुनुहुन्छ नि, त्यही भएर। अनि यो रिम्पोछेको अर्थ चाहिँ के हो? रिम्पोछेको तिब्बती भाषामा गुरुलाई रिम्पोछे भन्छन्। यसको अर्थ हो महारत्न, जीवनमा सही बाटो देखाउने र मृत्युपछिको जीवनलाई पनि कल्याणमय बनाउन प्रेरणा दिने मान्छे। रत्न नै त हो, होइन र सुजाता? अनि सुलक्षणाले भन्नुभयो। त्यही बेला किचनबाट कसैले बोलायो, अनि त्यतै लाग्नु भयो, सायद साना गुरुको ब्रेकफास्ट तयार हुँदै थियो। बेलुका घाम ओइलिएपछि तलतिर झरे। पूर्व फर्केको गुम्बा वरपर हरियो मखमली चौर छ चारैतर्फ। डिलतिर कल्कीका केही रुख छन्, तिनका राता झुप्पा हावामा बहेली खेलिरहेथे। पर दाहिनेतर्फ बनी छेउ बडे मानको पिपलको बोटमा बाँधेर लुङदार हावामा मस्त फरफराइरहेको छ। गुम्बा अघिल्तिरको चौरबाट ओर्लेपछि ढलान गरेर बनाइएको फराकिलो सिँढी निकै तल कच्ची मोटर बाटोसम्म पुग्छ। बीचबीचमा सिँढीलाई चौडा पारेर बनाइएका बिसौनीहरू पनि छन्। गुम्बा भएको गाह्रो मुनतिर थुप्रै कोठा भएको बडे मानको कंक्रिट भवन निर्माण भइरहेको थियो। यो घर बनेपछि ससाना घरमा बसेका आनीहरू सबै यसैमा सर्नुहुनेछ, सुलक्षणाले मसँग भन्नुभएको थियो। अनि यो सबै पाखाभरि रुख रोप्ने र बगैँचा बनाउने योजना छ। तलतिर झर्दै गर्दा मन निकै तरोताजा अनुभव गरिरहेथे। तिनैतिर तरेली परेका विशाल हरिया पहाड, अघिल्तिर फराकिलो उपत्यका, सफा स्वच्छ बतास बगिरहेको। निकै तल पुग्दा पनि मूल बाटो भने आइपुगेन। साँझमा सुनसान पनि थियो, एक्लै अझ तल जान भने डर डर लाग्यो। बाटैमा बसे सिँढीमा। सिँढीमा साना घिउ कमिला बाक्लै हिँडिरहेथे। उठेर केही माथि अर्को खुड्किलोमा गए। जोगिएर हिँड्दा पनि मैले थुप्रै कमिला कुल्ची हालेँ। सोचे दिनदिनै आनीहरूलाई कति पाप लाग्दो हो। पश्चिमको डाँडामाथि बादलमा सुन्तला रङको अवशेष छोडेर घाम डाँडा पारी अस्ताइसकेको थियो। बाटो छेउ तह तह पर्दै ओलेका गराहरूमा विभिन्न जातका रुखहरू देखिन्थे। नास्पातीको बोटमा भर्खरै चिचिला लाग्न थालेको थियो। अनारमा राता फूल फुलेका थिए, असारे फूल थियो कतै, निगालाका घाँस थिए, कल्कीका बोटमा लामा बुरुस जस्ता राता जुत्ता निहुरी परेर हल्लिरहेका देखे। बगैँचामा रङ्गी चङ्गी मौसमी फूल फुलेका थिए, भोगटी फुलेको हुँदो हो कतै, मगमग बास्ना बतासमा हुत्तिएर आइरहेको थियो। बाटा छेउ बाँसमा झण्डा झैँ टाँगेका दार्चोक र तोरणमा झुन्डिएका रङ्गी बिरङ्गी लुङ्दर हावाको तीव्र वेगमा फटफट फटफट गर्दै फरफराउँदा अनौठो प्रभाव पैदा भइरहेको थियो मेरो मनमा। कुहु कुहु गुन्जिरहेको थियो पृष्ठभूमिमा वनतिर बाटा। दाहिने तर्फ गुम्बा पछिल्तिर घना जंगलले छोपिएको अग्लो नागार्जुन डाँडाको शिखर भने निरन्तर बगिरहेका बादलले छोपिएकै देखिन्थ्यो। पूर्वपट्टि काठमाडौँ उपत्यकाको अव्यवस्थित बस्ती आफ्नो पूर्ण संरचनामा देखियो। कचौराको पिँधमा बनेका ससाना बाक्ला क्लस्टरहरूमा बस्ती गुजमुजिएका थिए। यिनै मध्येको एउटा घरमा म जन्मे, जिन्दगीका धेरै वर्ष गुजारे। यतिखेर भने त्यो बिरानो जस्तो भएको छ मेरा निम्ति। त्यहाँ दुस्वप्नका छाया मात्रै छन्। त्यहाँ पस्न डराउने भएकी छु। मेरी मुमाको त्यो घर कता पर्छ होला भनेर निकै बेर खोजिरहे मेरा आँखाले। गुम्बाको क्षेत्र निकै फराकिलो रहेछ। यो पाखो जमिन धर्मभिरु गाउँले स्वर्गवासी गुरुलाई चढाएका हुन्द्रे। आनीहरूका अनेक प्रकार र आकारका ससाना घर छरिएर बसेका थिए त्यो पाखै भारी। साँझ झर्दै गरेको पृथ्वीको यो बाटो रहस्यमय भन्दै थियो। झ्याउकिरीको ध्वनिले त्यसमा अझ रहस्य थपिरहेथ्यो। साँझको चिसो बतासले छोएर जाँदा शरीरमा जेङ्रेङ्ग काँडा उम्रिए। एक्लै बसिरहँदा मनभित्र डर पसे जस्तो भएपछि भने उठे र मास्तिर लागे। बाटैमा पर्ने सानो गुम्बाको हरियो आँगनमा झुरुप्प जम्मा भएर आनीहरू गफ गरिरहेका रहेछन्। मलाई देख्दा तिनको आँखामा उत्सुकता पैदा भयो। अब केही समय केही दिन तपाईँहरूसँग बिताउन आएको र मेरो घर चाहिँ यही काठमाडौँ हो। मैले उनीहरूलाई आफ्नो उद्देश्य प्रष्ट पारे। आँगनको डिलको होचो पर्खालमाथि आनीहरूकै छेउमा गएर बसेमा दायाँपट्टि केही तल सानो भूभागलाई सम्याएर पार्किङ लट बनाइएको थियो। त्यही रोकिराखेको कलेजी रङको किया जीपको छेउमा एउटी गोरी सुकुमारी आनीलाई थुप्रै युवती आनीले घेरेका थिए। अलि टाढा भएकोले मैले उनको अनुहार प्रष्ट भने देखिनँ। उनीहरू हात हल्लाई हल्लाई कुरा गरिरहेथे, घरि हाँसोको फोहरा छोड्थ्यो। यो शान्त परिवेशमा त्यो रमाइलो हो हल्ला मलाई बेग्लै अनुभव भइरहेको थियो। सबैलाई एकमुष्ट अँगालो हालेर बिदा भएपछि ती सुकुमारी आनी मोटरमा उक्लिइन्। कलेजी चिवर माथि सर्दा तिनका सेता पोटिला पिँडुला देखिए माथिसम्मै। कति अग्लो हिल रहेछ। आनीहरू यस्तो जुत्ता लगाउँछन् भन्ने मलाई थाहा पनि थिएन। मोटर बाहिर लत्रेको चिवर चाहिँ सम्हालेर आनीहरूले भित्र हुलिदिए। ड्राइभिङ सिटमा बसेर उनले ड्याममा ढोका लगाइन् र त्यो साँगुरो ठाउँमा जतनले गाडी ब्याक गरिन्। जाँदै गर्दा मुस्कुराएर हामीतिर पनि हात हल्लाइन्। उबडखाबड कच्ची बाटोमा ओह्रालो लाग्दै गरेको उनको जीप पछाडिबाट हामी सबैले हेरिरह्यौँ। अनि एन्टिनको घडी देख्यौ? आँगनतिर आउँदै गर्दा एउटी युवती आनीले अर्कीलाई सोधिन्। साँच्ची त्यो उसले लगाएको चिवर रेशम हो नि है आनी? रेशम होइन त, ब्याग पनि कस्तो राम्रो है। उनी पहिले यही गुम्बाकी आनी रहेछन्। आनी याङछेन कलाकार हो नानी, थान्का बनाउँछ। गुम्बा छोडेर बुद्ध ज्ञान पढ्न आएको एउटा विदेशीसँग अमेरिका गएको थियो, फर्केर आएर कपनमा कत्रो घर पनि बनाएको छ अहिले त। एउटा तला त चित्रै चित्रले भरेको छ अरे, अनि चित्र बेचेर थुप्रै कमाउँछ पनि। आज हाम्रो सानो गुरुको दर्शन गर्नु भनेर आएको रे। एउटी बुढी आनीले मलाई बेली बिस्तर लगाइदिइन्। ती बुढी आनीको कुरा सुनेर म छक्क परे। दिनभरि त म कोठामै थिएँ, मलाई भने याङखेन आएको पत्तै भएन छ। साना गुरुलाई उनले ल्याइदिएका महँगा खेलौनाहरूको त्यहाँ एकछिन चर्चा पनि भयो। साँच्चीको जस्तो हवाइजहाज छ एउटा त। रियल पनि हामी त्यो बोध गए जाँदा चढाएको थिएन, ठ्याक्कै त्यस्तै ल। कति खुसी हुनुभएको छ हाम्रो सानो गुरु, एउटी अदमैसी आनीले भनिन्। म्यान छोडिदेऊ, कतै नपाएर क्षमा पूजा लगाउने रे अब। अर्की आनीको स्वरमा भने व्यङ्ग्य मिसिएको थियो।
लगाउँछ त, मेहनत गर्न सक्नेले, आँट हुनेले गर्छ नि त।
नसक्ने हामी जस्तो पो धर्म गर्ने नाममा अर्काको कुरा काटेर बस्छ।
अनुहारभरि मोजै मोजा परे कि सबैभन्दा बुढी देखिने आनीले तिनलाई हकारिन्।
यो गुम्बाका आनीहरू लमजुङ, गोर्खा, हेटौँडा, मुगु, मनाङ, मुस्ताङ र तिब्बतबाट सानैमा आएका केटीहरू रहेछन्। आनी पञ्चशिलाले मलाई बुझाउन खोजिन्।
धेरैजसो तामाङ, गुरुङ र नेवारहरू छन् आनी। पहिले त तपाईँको 300 जना थियो, यतिखेर चाहिँ 160 जना मात्रै छ।
आनी पञ्चशिलाको घर रहेछ पाटन।
त्यही हो, प्लस टू गरेपछि पढ्न पनि मन लागेन अनि भगवान्को सेवामा आए।
यो सानो गुम्बाको माथिल्लो तलामा 10 जना आनी गुफा बसेका रहेछन्। 3 वर्षभन्दा बढी समय त्यहाँभित्र बसेर ध्यान र पूजा आजा गर्ने र आफै पकाएर खाने गर्दा रहेछन्। कलेजी वस्त्र लगाउने महायानीहरूको यो महिला गुम्बाका गुरु चाहिँ पुरुष नै हुन्छन्। अरे
अनि आनी यो पर सरेको बेलामा चाहिँ के गर्छन्?
हँसिया लिएर गुम्बाको करेसामा घाँसका गाँज फाँडिरहेकी बाहुनी जस्तै देखिने महिलाले सोधिन्। उनले मैलो न मैलो मेक्सी र ठुलो फित्ता भएको स्लिपर लगाएकी थिइन्। मलाई लाग्यो उनी यतै गाउँकी होलिन्, घाँस काट्न आएकी।
हाम्रो परम्परामा त पूजा छुनुहुन्छ, उही सफा भएर बसिपुग्छ,
पञ्चशिलाले भनिन्। ती घसिनीले अर्कातिर फर्केर नाक खुम्च्याएको मैले देखेँ।
हाम्रो यो कस्तो हुन्छ भने नि नानी, यो गुफा बसेको आनीहरूका चाहिँ गुरुहरू मात्र भित्र जान पाउँछ, अरू चाहिँ जानु पाउँदैन।
त्यहाँ जाने मेरो इच्छा बुझेर होला पञ्चशिलाले मलाई तथ्य बताइदिइन्। म भने मनमा नै गमिरहेँ। 3 वर्षसम्म बाहिर आउन, कसैसँग कुरा गर्न नपाउने स्थिति कस्तो हुँदो हो कुन्नी?
म त्यहाँबाट फर्किने बेलासम्म आनी नुरूप मलाई चिया खाएर जान कर गरिरहेकी थिइन्।
उनी यही सानो गुम्बामा बस्दै रहेछन्। टिस्टुङ पालुङबाट केटाकेटीमा आएकी 87 वर्षकी भए भन्ने यी तामाङ वृद्ध तन्दुरुस्तै देखिन्थिन्। अनुहारका चाउरीहरू हेर्दा भने चित्रकला जस्तै लाग्थिन्। उमेरमा 2 पल्ट गुफा बसेकी रहेछन्, अर्थात् तन्नेरी जीवनका पुरा 6 वर्ष घरभित्र बसेर तप गरिछन्।
अनि एउटा कुरो सोध्छु ल, तपाईँले रिस, राग, क्रोध, मोह सबैले जित्नु भएको छ त अनि, दुःख र सुखले छुँदैन तपाईँलाई?
मेरो प्रश्न सुनेर उनी मज्जाले हाँसिन्।
यो पनि त समाज नै हो नि हाम्रो नानी, प्रयास त गरिरहेका छौँ। समाजमा बस्दा पुरै त्यस्तो त कहाँ हुन्छ र, त्यस्तो हुन त एक्लै बसेर कठिन साधना पो गर्नुपर्छ नानी।
निकै सहिष्णु लाग्थिन् आनी नुडु। त्यही यताउति गरिरहेका केटी आनीहरूलाई लक्ष्य गर्दै उनले मसित भनिन्।
बेचरा हेर्नु न, अब हाँस्ने खेल्ने उमेर छ, कति मेहनत गरेर पढ्छन्, तालिम लिन्छन्, दिनभरि फुर्सद पनि पाउँदैनन्। कतिजना त नानी घरेलु कामदार भएर अमेरिका गइसके, के गर्ने नानी? यहाँ पैसा हुँदैन, गुम्बाले महिनाको 500 रुपियाँ दिन्छ। अब बेला बेला पूजा लगाउँदा उठेको पैसा सबैलाई भाग लगाउँदा कति पो पुग्छ र, खाने बस्ने जम्मै खर्च त्यसैले चलाउनु पर्छ हामीले। अब जमाना अनुसारको अनेक कुराहरू सुन्छन्, थाहा पाउँछन् यिनीहरूले पनि। अहिले अहिले भर्खर गएन अनि याङछेन, त्यो पनि त्यस्तै हो बरा, अहिले चाहिँ उसलाई नपुग्दो केही छैन। पहिला त धेरै दुःख थियो नि नानी, जता गए पनि गुम्बा चाहिँ बिर्सदैन नानी, यिनीहरूले धेरै असल छन्। अब हाम्रै जमानामा जस्तो खोजेर त हुन्न नि अब, होइन नानी?
आनीहरू आफूले ग्रहण गरेको शीलका आधारमा नियम अनुसार ब्रह्मचार्यमा बस्नुपर्ने भए पनि कतिपय भने बिहे गरेर अथवा त्यसै पनि गुम्बा छोडेर गृहस्थ जीवनमा फर्कँदा रहेछन्। मैले नोडुपलाई हेरिरहेँ। जीवनमा राग र रहरको उत्पत्ति नहुँदै बालकैमा जानी नजानी यहाँ आएर आनी बनेका यी कलिला केटीहरूका प्रति यिनको उदार दृष्टिकोण निकै सुन्दर थियो। असल मायालु आमा अथवा हजुरआमा बन्न सक्थिन् होला यिनी बेलैमा गृहस्थी गरेको भए। त्यो जमघटबाट उठेर माथि उक्लँदा निकै अबेला भइसकेको थियो। किचनमा छिरे सबैजना खाना खाएर गइसकेका रहेछन्। रेशमको मोबाइलमा बजेको हिन्दी गीत बाहिरीबाट सुनियो, प्यार किया तो डरना क्या।
कस्तो राम्रो छ नि है यो गीत रेशम।
मैले यसो भन्दा लाज माने रेशमले भाँडाको पिँधमा बाँकी रहेको थुक्पा चलाउँदै रेशमले सोधे के खानुहुन्छ भनेर। सेतो सिमी र आलुको तरकारी रहेछ, फापरको ढिँडो पनि रहेछ तापकेको पिँधमा, तातो बनाइदिए सबै। सिसीमा आँपको गोरम थियो, निकालेर प्लेटमा राखिदिए। उनी भन्दै थिए,
खाइदिदी यो गीत नबजाई त मलाई त काम गर्ने जाँगर पनि चल्दैन,
बडो रसिक हँसिला तन्नेरी छन् रेशम। रेशम खड्का उनको पूरा नाम अरे। अविवाहित नै छन्। तिनको गाउँ यही नजिकै रहेछ पिपलटार। यहाँ बस्दा बस्दै भिचु बन्ने सुर चढाएको थियो दिदी मलाई एकपल्ट। फेरि पछि किन खै मनै लागेन। ठिकै गरे हुन्थ्यो रेशम। भिचु भावे कहाँ तिमी यो फिल्मको गीत बजाउँदै हिँड्न पाउँथ्यौ त। नबुझे जस्तो गरी वल्ल परेर हेरे रेशमले मलाई। अनि सुलक्षणा कोठामा आइपुग्नु भएको थिएन। किचनबाट फर्केपछि बेलुकासम्म कौशीमै बसिराखे। काठमाडौँ उपत्यका बत्तीहरू क्रमशः बल्न थाले। एकैछिनमा झलमल्ल रमाइलो देखियो। रातले छोप्दै ल्याएपछि उपत्यकातिर सलल्ल बग्दै झरेको देब्रेपट्टिको विशाल पहाडको तरेली र त्यसमाथिको बाक्लो जङ्गल भने डरलाग्दो र अझ रहस्यमय देखियो। जंगली जनावरका आवाज हुँदा हुन् वनतिरबाट अनेक प्रकारका ध्वनि आउन थाले। त्यही वनभित्रको गुफामा कुनै रसियन केटी ध्यानमा एक्लै बसेकी छन् भन्ने पनि सुनेकी थिए। पेमा आनीहरू दिउँसो तिनलाई खाना पुर्याउन जान भनेर हिँडेका थिए। अध्यारोमा गुम्बा वरिपरिका अग्ला रुखहरू अचम्मका देखिन्थे। के हुँदो हो यिनको यो जुनीको ध्येय कुन्नी? यसरी पृथ्वीमा एकै ठाउँमा उभिएर खुल्ला आकाश मुनि जीवन बिताउनु पर्ने कस्तो कर्म हुँदो हो यी वृक्षको? आकाश बिस्तारै रातको छायामा मैलिँदै जान थालेपछि कोठा बाहिरको बत्ती बालेर म भने भित्र पसे। अब हेर सुजाता, यो भिक्षुहरूको तन्नेरी पुस्तालाई आधुनिक जीवन पद्धतिले धेरै प्रभाव पारेको छ, बुझ्यौ त? उनीहरू नयाँ नयाँ कुरा जोड्ने, मिठो मिठो खाने, देश विदेश घुम्ने, रमाइलो गर्ने कुरामा धेरै रुचि राख्छन् आजकल। पानी याङछिन बारेको मेरो जिज्ञासामा सुलक्षणाले भन्नुभयो, अब यहीँ बसेका आनीहरूको कुरा गरौँ न। धेरैजसो आनी दुर्गम अनकन्टार ठाउँबाट आएका गरिब परिवारका छोरीहरू हुन्। काठमाडौँबाट मात्रै आउनु पाउनु त यिनको ठुलो कुरो होइन। धर्म बुझेर जानेर आएका त कहाँ हुन्थ्यो? यिनीहरू पढेका छैनन्। हुर्किँदै जाँदा यिनको रहरहरू पनि बढ्छन्। अनि कसरी थामिन्छन् त यिनीहरू यहाँ? त्यही त म भन्दैछु सुजाता। यी साना बच्चीहरूको रहर पुरा गर्न कति छुट दिने, कति नदिने भनेर सीमा तोक्न हामीलाई कम त गाह्रो भएको छ। त्यही भएर अहिले गुम्बामा हप्ताको एक दिन सिनेमा हेर्न दिने भनेर नियम बनाएछौँ हामीले। तर के गर्नु भन न? अनि चिन्तित देखिनु भयो। अब हुन त पढेर पनि सिक्लान्, समयले पनि सिकाउला यिनीहरूलाई वैराग्य। धेरैजसोलाई त हामीले रोक्नै पनि सक्दैनौँ। अब यही बाटो आउने सिपाही, ट्रेकिङ टुरिस्टसँग आउने गाइडहरू, तिनीहरूले धेरै केटीहरू फकाएर लैसके यहाँबाट। अब बाँधेर थुनेर राख्नु पनि भएन। ओके न भन न। आनीले लामो न लामो सास छोड्नु भयो। अब यो याङछिनको कुरा चाहिँ अलि बेग्लै छ सुजाता। अब ऊ गुम्बामा अटाइन, त्यसरी भन। कस्तो थियो भने उसलाई केही न केही नयाँ गरिरहनु पर्ने, लुकाउनु छल्नु पनि नजान्ने। फेरि अब एक किसिमले ठिकै पनि भयो। यहाँ बसेको भएन के नै गर्न सक्थेन। अहिले त उसलाई संसारले चिन्छ। गुम्बा बाहिर गएर पनि उसले धर्मकै काम गरेको छ नानी। आनीले त्यसपछि मतिर दृष्टि केन्द्रित गर्नुभयो। आनीहरूलाई संसारतिर जानदेखि रोक्न हामीलाई यस्तो गाह्रो भइरहेको छ। अब फेरि तिमी जस्ती केटी कुन प्रेरणाले यहाँ रमाइरहेछ कुनी? कुन प्रेरणाले यहाँ रमाइरहेछ कुनी? आनीको यो प्रश्नले मलाई आफ्नो विगतमा पुर्यायो। मास्टर्सको जाँच चलिरहेको थियो। मलाई भने नेपाल कतिखेर फर्कनु जस्तो भइरहन्थ्यो। मुमालाई इमेल गरेँ, म ग्रेजुएसन पछि फर्कन्छु। कोठामा पस्ने बित्तिकै एक साँझ मोनालाई आफ्नो योजना सुनाए। ऊ छक्क परे। हामी दुई वर्षदेखि एउटै फ्ल्याटमा बसिरहेका थियौँ। ऊ आर्किटेक्चर विषय लिएर इन्जिनियरिङ गर्दै थिए। उसको ब्याचलर सकिन अब एक वर्ष बाँकी थियो। के कुरा गर्छौ सुजाता दी, बुद्धिले काम गर न। के गर्छौ नेपाल गएर? त्यही भएकै मान्छे त बाहिर जाने बाटो खोजिरहेछन्। बरु कुनै सानो कोर्स जोइन गर न, भिसा एक्सटेन्ड गर्न चाहिँ एप्लिकेसन देऊ। यति काम खोज, तिमीलाई हेर है, पछि गएर पछुतो होला दिदी। त्यस्तो पनि लाइफ हो मन, यसरी नै मर्ने हो हामी? झोला फुत्त टेबलमा फालेर म सोफामा पसारिएँ। आफूभन्दा सानी ठिटीको सल्लाह मलाई मन परेको थिएन। स्वर केही चर्को भएको हुँदो हो। मुनाले मलाई टहल्ला परेर हेरिराखे। प्लस टू सकेपछि मुमा मलाई बेङ्गलोर पठाउने सुरमा हुइबक्सिन थियो। त्यहाँ उहाँका नजिकका नातेदार पनि थिए। अमेरिका भने म आफ्नो जिद्दी र आफ्नै पहलमा पुगेको थिएँ। त्यतिखेर लाग्थ्यो विदेश बसेर पढ्ने भनेको धेरै आनन्दको कुरा हो, एक किसिमको लग्जरी हो। चार वर्ष लगाएर मैले ब्याचलर सकेँ। डेढ वर्षको मास्टर्स भर्खर सकिएको थियो। मास्टर्स जोइन गरेपछि मैले मुमासँग पैसा लिइन, आफै कमाएर पढाइको खर्च जोड्ने कोसिस गरेँ। नेपाल छँदा कुनै काम नगरेकी मलाई धेरै गाह्रो त भयो, तर आफ्नो हट मैले पुरा गरी छाडेँ। अमेरिकाको जीवनशैली भने मलाई घाँटीसम्मै आइसकेको थियो। अलार्मको आवाजमा बिहान सबेरै उठ, थुतुनो पनि राम्ररी धुन नपाए, हतार हतार केही खाऊ र स्टेसनतिर दौड, दिनभरि गधा जस्तो जोतिएर काम गर, अनि बेलुका फेरि मेट्रोको भूमिगत स्टेसन र साँझ परिसकेपछि यो बन्दी गृह जस्तो डेरा, मेसिन जस्तो जिन्दगी छ। फुर्सदले बसेर खानसम्म पाइन्न, रातभरि काम र दिनभरि विश्वविद्यालय गर्दा ढुक्कले सुत्नसम्म नपाएका रातहरूको हिसाब कसले दिने? एक बिहानै खाँदै गरेको बर्गर हातमा लिएर मेट्रोमा उङ्दै रियाल छोडिरहेकाहरू, कसैको मुख नहेरी निर्धारित ठाउँ पुग्न एक तमासले दौडिरहेकाहरू देख्दा एउटा प्रश्न मनमा सधैँ उठिरहन्थ्यो, के का लागि यो तीव्र धपेडी? खानु र काम गर्नुदेखि बाहेक जीवनमा अरू कुरा नै छैन र? यसरी अमेरिका टेक्दा सुरुमा मामा जुन उत्साह थियो त्यो केही दिनमै धुलिसात भइसकेको थियो। उपन्यास तापको पहिलो अङ्क यही सकिन्छ। हामी आशा गर्छौँ यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर टिबिआई ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक शारदा शर्मा। प्रतिक्रियाका लागि facebook.com/थाहासञ्चार वा थाहासञ्चार@gmail.com।